चलिए नहमदुहु व नुसल्ली अला रसूलिल करीम अम्मा बादु फौऊज़ु बिल्लाहि मिनश्शैतानिर रजीम रब्बिश्राहली सदरी व यस्सिरली अमरी वहलुल उक़दतम मिन लिसानी यफ़क़हू क़ौली। कंटिन्यू करेंगे आगे से तर्जमे को आयत नंबर 79 से आगे देखते हैं। फवैलु लिल्लज़ीना यक्तुबूनल किताब बिअयदीहिम, पस तबाही है और हलाकत है इन लोगों के लिए जो अपने हाथों से किताब को लिखते हैं। सुम्मा यकूलूना हाज़ा मिन इंदिल्लाहि, फिर कहते हैं कि ये तो अल्लाह की तरफ से आया हुआ है, यानी अल्लाह अपने मन चाहे अहकामात अपनी मनपसंद चीज़ों को अल्लाह की तरफ से आई हुई करार देते हैं। करते क्यों है ऐसा? ताकि इसके मुआवजे में थोड़ा सा फ़ायदा हासिल करें। इनके हाथों का ये लिखा भी इनके लिए तबाही का सामान है और इनकी ये कमाई भी इनके लिए मूजिब हलाकत है। वो कहते हैं कि दोज़ख़ की आग हमें न छुएगी, मगर ये कि चंद रोज़ की सज़ा मिल जाए तो मिल जाए। देखिए खुशफहमियाँ, जब किताब बंद होती है तो उसकी जगह पर खुशफहमियाँ। कल माजी के मुसलमानों का ये ख्याल था कि जहन्नुम की आग, कल उनका ख्याल था कि जहन्नुम की आँच हमें नहीं छुएगी, और आज के मुसलमानों का हाल क्या है? अगर हम इनके ऊपर गौर करें तो अकीदे में शिर्क है, अमल में कुफर है और दिल में बुग़्ज़ है। और सोचते क्या है, दावा क्या है? लन तमस्सना नार इल्ला अय्यामन मादूदा। याद रखिए, जब ईमान दिल में आता है तो वो अकेला नहीं आता, ईमान के साथ अमल सवाले साथ ही साथ आएंगे। तो लिहाजा आज अगर हम में से किसी का ये ख्याल है कि खुद को मुसलमान कहने से अगर हम जन्नत में चले जाएंगे तो ये सिर्फ और सिर्फ एक खुशफहमी है, इससे ज़्यादा कोई और बात भी नहीं। इनसे पूछो, क्या तुमने अल्लाह से कोई अहद ले लिया है जिसकी खिलाफ वर्जी वो कर नहीं सकता? यानी कि अल्लाह ने तुमसे ये प्रॉमिस किया है कि तुम कुछ भी कर लो मैं तुम्हें जन्नत ज़रूर दूंगा, या ये बात जो तुमने अल्लाह के ज़िम्मे डालकर, या बात ये है कि तुम अल्लाह के ज़िम्मे डालकर ऐसी बातें कह देते हो जिसके मुतल्लिक तुम्हें इल्म भी नहीं कि इसने इनका ज़िम्मा लिया है। आखिर तुम्हें दोज़ख़ की आग क्यों ना छुएगी जो भी बदी कमाएगा और अपनी ख़ताकारी के चक्कर में पड़ेगा। यानी आप एक गुनाह कीजिए वो दूसरे गुनाहों को खुद ही बुला लेगा। फौलाएक असहाबुन नार हुम फीहा खालिदून, बस यही लोग हैं दोज़ख के साथी और वो उसमें हमेशा रहेगा। इसके बरक्स जन्नत में जाना कैसे? ना खुशफहमियों से, ना नाम से, ना किसी बात से, बल्कि वल्लज़ीना आमनू वअमिलुस्सालिहात उलाइक असहाबुल जन्ना, वो लोग जो ईमान लाकर अमल सालेह करते रहेंगे वो जन्नत के साथी हैं। हुम फीहा खालिदून, वो उसमें हमेशा रहेंगे। याद करो, औलाद इसराइल की औलाद से हमने पुख्ता अहद लिया था कि अल्लाह के सिवा किसी की इबादत ना करना, माँ बाप के साथ, रिश्तेदारों के साथ, यतीमों और मिसकीनों के साथ नेक सलूक करना, लोगों से भली बात कहना, नमाज़ कायम करना और ज़कात देना। मगर थोड़े से लोगों के सिवा तुम सब इस अहद से फिर गए और अब तक फिरे हुए हो। ये हैं वो जिनको 10 कमेंडमेंट्स कहते हैं, आगे भी आएंगे, लेकिन यहाँ आप देखिए कि हर दीन में बेसिक्स हमेशा एक ही जैसे रहे। हर नबी की तालीमात में ये बातें रही जो आयत 83 में हमारे सामने हैं। कुछ कानूनी अहकामात होते हैं, कुछ अखलाकी कवानीन होते हैं, कुछ इसी तरह शरई अहकामात होते हैं। और आप देखिए कि अल्लाह सुबहान ताला ने हर दौर में जिन बातों के करने का हुक्म दिया और जिन चीज़ों से रुकने का हुक्म दिया, ये सब के सब वो हैं जो हमारी फितरत की भी पुकार है। तो आप कह सकते हैं कि अल्लाह ताला के कवानीन फितरत से मैच करते हैं, ना कि उससे के ऑपोजिट हैं। लेकिन लोगों का हाल क्या होता है कि ऐसी बातों को सुनकर अहदों से फिर जाते हैं। फिर ज़रा याद करो, हमने तुमसे मजबूत अहद लिया था कि आपस में एक दूसरे का खून न बहाना और न एक दूसरे को घर से बेघर करना। तुमने इसका इकरार किया था, तुम खुद इस पर गवाह हो। मगर आज वही तुम हो कि अपने भाई बंदों को खुद उनके घरों से अपने भाई बंदों को कत्ल करते हो, अपनी बिरादरी के कुछ लोगों को उनके घरों से निकाल देते हो, जुल्म और ज़्यादती के साथ इनके खिलाफ जत्थेबंदियाँ करते हो, और जब वो लड़ाई में पकड़े हुए तुम्हारे पास आते हैं तो इनकी रहाई में फिदिये का लेन देन करते हो। हालांकि इन्हें इनको इनके घरों से निकालना ही सिरे पर से तुम पर हराम था। तो असल बात क्या है? ये है इस आयत का नुक्ता जिस पे मैं और आप गौर करेंगे। हाईलाइट कीजिएगा, अफतूमिनूना बिबाद दिल किताब वतकफुरूना बिबाद, बस क्या तुम किताब के एक हिस्से पर ईमान लाते हो और एक दूसरे हिस्से के साथ कुफर करते हो? फिर तुम में से जो कोई ऐसा करें, इनकी सजा इसके सिवा और क्या है? क्या है सजा, उसको तो बाद में देखते हैं। आप देखिए कि अल्लाह ताला को पूरी इताअत चाहिए, कल के मुसलमान थे या आज के, جب مسلمانوں کا رویہ یہ ہو جائے کہ اپنی پسند کی چیزوں کو دین کہنے لگے اور دین میں جو چیزیں پسند نہ ہوں اس کو اس طرح سے نکال کر پھینک دے گویا کہ یہ دین نہیں ہے، تو اللہ تعالیٰ آدھے عمل سے پوری جنت کیسے دے گا؟ اگر آپ کے پاس $10 کا بھی نوٹ ہو لیکن وہ دو ٹکڑوں میں بٹا ہو تو کوئی آپ کو اس میں سے پانچ پانچ کر کے کچھ چیز دے گا؟ آدھے نوٹ سے جب جنت نہیں ملتی، آدھے نوٹ سے جب دنیا میں کوئی چیز نہیں ملتی، تو آپ بتائیے کہ جنت آدھے عملوں سے کیسے ملے گی؟ آج کے مسلمانوں کا اگلا ایشو، جتنے بھی آپ نے ابھی تک نوٹ کے اس میں ایڈ کر لیجئے، پورے دین پہ عمل کرنے سے ڈرتے ہیں، کیونکہ لوگوں نے یہ خیال دے دیا کہ پورے دین پہ عمل کرنے والا فنڈامنٹلسٹ ہو جاتا ہے، ایکسٹریمسٹ ہو جاتا ہے. دنیا کا کوئی کام پورے دل سے کرے تو اس کو پرفیکشنسٹ کہیں گے، اور جب دین کا کام کوئی پورے دل سے کرے تو اس کو ایکسٹریمسٹ کہتے ہیں. تو بڑی اچھی بات ہے، فنڈامنٹلسٹک نہیں ہوں گے تو قائم کیسے رہیں گے؟ یہ بنیاد گھر اپنی بنیادوں پہ قائم ہے، یہ ہال اپنی بنیادوں پہ قائم ہے. تو لہٰذا آدھے دین کی بات کر کے لوگ اللہ کے عذابوں کو بلا لیتے ہیں، اور اکثر لوگوں سے آپ بات کریں کہتے ہیں چلو شکر کرو نا، کچھ کو تو مان رہے نا، چلو بھائی ہم دوسروں سے تو اچھے ہیں نا، دیکھیں نا پھر کیا ہے. تو یاد رکھیے یہ سب سیلف میڈ قسم کے ایڈیشن ہیں دین کے. اللہ تعالیٰ چاہتا ہے کہ پورا مانو، ٹیک اٹ اور لیو اٹ. اللہ کبھی بھی ادھوری اطاعت پسند نہیں کرتا. اللہ کی کتاب میں جب قانون پورا ہے، پورے کو چھوڑ کر آدھا مانیں گے تو اس دین کو پھر لوگ یہی کہیں گے نا کہ یہ بہت سخت دین ہے. آج ہم مسلمانوں نے لوگوں کو موقع دیا کہ وہ اللہ کو باتیں کریں. سچی جو بات ہے، جب ہم اسلام کی آدھی چیزیں لے لیتے ہیں آدھی نہیں لیتے، تو دوسری طرف کیا ہوتا ہے کہ دوسرے لوگ سوچتے ہیں کہ اسلام ہے ہی اتنا عجیب دین. آپ امیجن کیجئے کہ اپنے ذہن میں رکھیے کہ آپ کے گھر میں ایک واشنگ مشین ہے، جب اس کے سب پرزے اس کی جگہ پہ لگے ہوئے تو وہ کام کرے گی؟ ایک تار اس کا مس ہوگا تو کیا وہ کام کرے گی؟ گاڑی اتنی بڑی ہے اور گاڑی کا ایک تار ادھر سے ادھر ہو جائے تو وہ نہیں چلتی. اتارنا تو دور کی بات ہے، ادھر کی بجائے ادھر لگا دے تو نہیں چلتی. اور اگر آپ کہیں کہ اچھا جی گاڑی خراب ہو گئی، اس کا یہ پرزہ لاؤ واشنگ مشین کا پرزہ اس میں لگا دیتی ہوں، پھر آپ کہتے ہیں اچھا پھر یہ چیز خراب ہوئی، لائیں وہ جو گھر میں بلینڈر رکھا ہے اس کی کوئی تار لگاؤں، کیا وہ گاڑی چلے گی؟ پھر آپ روئیں گے کہ یہ گاڑی بنانے والے نے کیسی گاڑی بنائی. کیا اچھا مسلمانوں نے ایسا نہیں کیا کہ ہم نے اسلام کے اندر کہیں نفاق کے اور کہیں دوسرے مذاہب کے جوڑ نہیں لگائے ہوئے، اور پھر روتے ہیں کہ اسلام کی گاڑی نہیں چلتی؟ ایسا انسان اسلام کو بدنام کرنے کا ذریعہ بنتا ہے جو اپنے ہی اسلام کے اندر دوسری چیزوں کو لے کر آتا ہے. آج دنیا میں کوئی کسی کے قانون میں ایک لائن بدل دے، آپ اپنی مرضی سے امریکن لاء میں کہیں ایک لائن بدل دیں، آپ کو جیل میں لے جائیں گے. تو جو اللہ کے دین کو اپنی مرضی سے کریں کیا وہ کرمنلز نہیں ہیں؟ دنیا میں ایسا کریں کوئی تو اس کو کرمنل کہتے ہیں، اور دین میں کوئی کرے تو کہتے ہیں وی آر لبرل مسلم. یاد رکھیے لبرل نہیں ہے، دین اسلام سب سے لبرل ہے جو ہر ایک کو اس کا حق دیتا ہے. اب آئیے دیکھیے کہ جب مسلمان ایسا کرتے ہیں تو اس کی سزا کیا ہے. یہ ہے وہ سوال جو سب مسلمانوں کے ذہنوں میں آج کے دور میں، کہ آخر ہم کیوں پٹتے ہیں، آخر ہمارے بچے کیوں مرتے ہیں، آخر کیوں مسلمانوں کے اوپر ظلم و ستم ہے. تو اللہ کہتے ہیں جب کوئی قوم پک اینڈ چوز کرے، جب اپنی مرضی کا دین لے اور اپنی پسند سے چھوڑ دے، تو فما جزاؤ میں یفل ذالک منکم الا خزی فی الحیات الدنیا، پھر بتاؤ اس کے سوا اور کیا سزا ہو کہ اللہ ان کو دنیا میں رسوا کر دے. وہ یوم القیامت یردون الی اشد العذاب، اور آخرت کے دن تو اور زیادہ شدید عذاب میں ہوں گے. آج کے مسلمان کے حالات سے آپ مسلمان کی آخرت کو بھی گیس کر سکتے ہیں. یہ کیسے ہو سکتا ہے کہ دنیا میں ہم پٹیں اور آخرت میں ہم جنتوں میں چلے جائیں؟ آج دنیا والوں کے تم پسندیدہ نہیں رہے، اللہ ہمیں کیسے پسند کرے گا؟ جو چیزیں اللہ کو پسند تھی آج ہم نے اس کو نکال کے پھینک دیا. تو یاد رکھیے کہ آخرت کے عذاب تو بعد کی بات ہے، دنیا کی سزائیں بہت ہیں، کیونکہ اللہ ان حرکتوں سے بے خبر نہیں جو تم کر رہے ہو. یہ وہ لوگ ہیں جنہوں نے آخرت بیچ کر دنیا کی زندگی خرید لی. کیا ہوگا؟ فلا یخفف عنہم العذاب ولا هم ينصرون، بس ان سے عذاب کو ہلکا نہ کیا جائے گا اور نہ ان کی مدد کی جائے گی. یہ بھی ایک ہائی لائٹ کرنے کے متعلق آیت ہے، اس کو نوٹ کیجئے گا، ہائی لائٹ کیجئے اس آیت کو بھی، کہ ان لوگوں نے اپنی آنکھ کیا کیا. اولئک الذین اشتروا الحیاۃ الدنیا بالآخرہ، اس کو تھوڑا سا سمجھیں گے ایک مثال سے. آپ دیکھیے کہ بعض دفعہ حالات جب تنگ ہوتے ہیں، لوگوں کے پاس مال کم ہوتا ہے، تو پھر وہ کیا کرتے ہیں، گھر کی چیزیں بیچنے لگتے ہیں. اور چیزیں جب بیچی جائیں تو سب سے پہلے وہ چیزیں بیچی جاتی ہیں جو بیکار ہوں، کم اہم ہوں، اور بہت اہم اور ہر وقت کی استعمال کی چیزوں اور قیمتی چیزوں کو پیچھے ڈالا جاتا ہے. یہ تو دنیا کی بات ہے، لیکن جب دین کے معاملے میں لوگ دین بیچ لیتے ہیں، ایمان بیچ لیتے ہیں، اللہ تعالیٰ کے ساتھ اپنے تعلق کو بیچتے ہیں تو آپ بتائیے کہ نفع کا سودا ہے؟ وہ شخص کتنا احمق ہے کہ وہ آخرت کو بیچ کر دنیا خرید رہا ہے، جو یہ سوچتا ہے کہ میری آخرت جیسی بھی ہو، آخرت جیسی بھی ہو، مجھے دنیا کے فائدے چاہیے. تو یاد رکھیں یہ نہ سمجھی کی باتیں. آج جن چیزوں کو لوگ کمپرومائزنگ ہونا، اسیمیلیٹڈ ہونا اور بہت زیادہ لبرل ہونا کہتے ہیں، اللہ تعالیٰ کہتے ہیں کہ ایسے لوگ جو ہیں وہ خسارے میں ہیں. فلا یخففنہم العذاب ولا ہم ینظرون، بس ان کی سزا میں کوئی کمی نہ ہوگی، نہ ان کو کوئی مدد پہنچ سکے گی. ہم نے موسیٰ علیہ السلام کو کتاب دی، اس کے بعد پھر کئی پیغمبر بھیجے، آخر کار عیسیٰ ابن مریم کو روشن نشانیاں دے کر بھیجا اور روح پاک سے ان کی مدد کی. روح پاک سے یہاں مراد جبرائیل علیہ السلام ہے. کیوں؟ کیونکہ وہ انسانیت کو روح دینے والی وحی لے کر آتے تھے. پھر یہ تمہارا کیا ڈھنگ ہے کہ جب بھی کوئی رسول تمہاری خواہشات نفس کے خلاف کوئی چیز لے کر آ گیا تمہارے پاس، تو تم نے اس کے مقابلے میں سرکشی ہی کی، کسی کو جھٹلایا اور کسی کو قتل کر ڈالا. اس آیت پہ صرف 3 سیکنڈ غور کیجیے. یہ بھی امت مسلمہ کا آج کا ایک ایشو ہے. دین کی وہ چیزیں جو خواہش کے خلاف ہوتی ہیں اس کو نکال دیتے ہیں، اور وہ کہتے ہیں کہ ہمارے دل محفوظ ہیں، یعنی ہم پہ کوئی اثر نہیں ہوگا. ان باتوں کو 10 دفعہ بھی سنیں گے نا، ہم نے کوئی نہیں عمل کرنا. نہیں، اصل بات یہ ہے کہ ان کے کفر کی وجہ سے ان پر اللہ کی پھٹکار پڑی ہے، اس لیے وہ کم ہی مان لاتے ہیں. اب جو ایک کتاب اللہ کی طرف سے ان کے پاس آئی ہے، اس کے ساتھ ان کا کیا برتاؤ ہے؟ باوجود اس کے کہ وہ اس کتاب کی تصدیق کرتی ہے جو ان کے پاس پہلے سے موجود تھی، باوجود اس کے کہ اس کی آمد سے پہلے وہ خود کفار کے مقابلے میں فتح اور نصرت کی دعائیں مانگا کرتے تھے، مگر جب وہ چیز آ گئی جسے وہ پہچان بھی گئے تو انہوں نے اسے ماننے سے انکار کر دیا. یہ کون لوگ ہیں؟ پہلے دعائیں کرتے ہیں، کوئی موقع آئے تو ہم نیکی کریں، کوئی موقع آئے تو ہم سیکھیں، کوئی قرآن پڑھائے تو ہم پڑھیں. جب وہ موقع مل جائے، جب پڑھنے کا موقع آ جائے سیکھنے کا، تو پھر مجبوریاں اور پریشانیاں اور آزمائشیں اور اتنی چھوٹی چھوٹی چیزیں راستے کی رکاوٹ بنتی ہیں کہ لوگ پھر اس چیز سے اپنے آپ کو دور کرتے ہیں. آپ پتہ نہیں کتنی مشکلوں پہ قابو پا کے یہاں آئی ہیں. میرے خیال میں آپ سے بہت زیادہ اور سسٹرز بھی ہیں جو خواہشیں بھی رکھتی ہیں، آنا بھی چاہتی ہیں، تمنائیں بھی کرتی ہیں، لیکن کوئی چھوٹی سی مجبوری، بعض دفعہ صرف گھر میں ایک مینٹیننس مین کا آنا، قرآن سے دوری، ایک پارے سے محرومی کا ذریعہ. تو آج تو آپ یہاں موجود ہیں، اگر کل آپ کے آنے سے پہلے آپ کو لگے کہ گھر میں کوئی مجبوری ہے، چلو آج نہیں جاتی، آج نہیں سنتی، بعد میں سن لوں گی، تو فوراً اس آیت کو یاد کر لیجیے گا. بعد والے تو بعد والے ہی ہوتے ہیں، گھر والے تو گھر والے ہی ہوتے ہیں. پاس بیٹھ کر اور اس چیز محفل کا حصہ بننا اور وہاں فرشتوں کی دعائیں لینا، یہ تو وہی بات ہے. لیکن یہ لوگوں کی عادت ہوتی ہے کہ جب نعمت پاس ہو تو کہتے ہیں یہ اب اور پاس کیوں نہیں، ہم 1 گھنٹہ دور سے آئیں، آدھے گھنٹہ دور سے آئیں. کل ہم کہیں تھے تو سسٹر سے ایسی باتیں ہو رہی تھی، تو میں نے ہنس کے کہا کہ یہ بس بتا دیں کہ اللہ تعالیٰ آپ کے لیے مجھے کہاں سے لے کر آیا، میں آئی نہیں، اس لیے میں نے جملہ بدل سوچ کے بولا. یعنی کتنا دور لگتا ہے ہمیں، حالانکہ آپ دیکھیے کہ جو آئے ہیں میرے حال ان میں سے کسی کو بھی دور نہیں لگا ہوگا، ایسے ہی ہے نا. مجھے نہیں پتا آپ کے ساتھ ایسا، لیکن عموماً ایسے حالات ہوتے ہیں کہ لوگ پھر اس چیز کو پیچھے کرتے ہیں. تو ہم اللہ تعالیٰ سے دعا کریں گے، یہ قرآن کی نعمت ہمارے پاس ہے، ہم اسے بہترین طریقے سے فائدہ اٹھائیں. کوئی عذر، کوئی اور جینوئن ریزن ہوتی ہیں، اس کا کوئی نہ کوئی حل ضرور ہوتا ہے. بعض اب ہمیں سائڈ پلان بنانے نہیں آتے، اللہ سے دعا کرتے ہیں کہ وہ ہمیں حکمت عطا فرمائے.
لیکن بہت سے لوگ یہ بھی کہتے ہیں نا کہ ہمیں سب پتہ ہے، صرف پتہ ہے
تو پھر تو ان کو پڑھانا چاہیے، جن کو دیکھے یا سیکھے یہ سکھائے. جی، کوئی جرا نہیں کرنے کی، بس دعا کیا کریں. دیکھیے کبھی بھی جرا نہ کریں، بس دعا کر دیں. آئیے اس آیت کو دوبارہ اسی حصے سے پھر پڑھتے ہیں. مگر جب وہ چیز آ گئی جسے وہ پہچان بھی گئے تو انہوں نے اسے ماننے سے انکار کر دیا. اللہ کی لعنت ان منکرین پر، کیسا برا ذریعہ ہے جس سے یہ اپنے نفس کی تسلی حاصل کرتے ہیں کہ جو ہدایت اللہ نے ان نازل کی ہے اس کو قبول کرنے سے صرف اس ضد کی بنا پر انکار کر رہے ہیں کہ اللہ نے اپنا فضل وحی اور رسالت سے، یعنی اللہ نے اپنے فضل یعنی وحی اور رسالت سے اپنے جس بندے کو خود چاہا نواز دیا. اعتراض ہے کہ تمہارے پاس اللہ کا رسول آ گیا اور تم صرف اس بات پہ بحث کر رہے ہو کہ وہ کس قوم سے آیا، کس نسل سے آیا، تو یہ تمہارے اپنے نصیب کی بات ہے. بس اب یہ غضب بالائے غضب کے مستحق ہو گئے، اور ایسے کافروں کے لیے سخت ذلت امیز سزا مقرر ہے. اللہ تعالیٰ قوموں کو سزا دیتا ہے جب وہ وقت کے نبی کا انکار کر دیں، یہی بنی اسرائیلیوں کے ساتھ ہوا تھا. अल्लाह ताला फरमाते हैं जब इनसे कहा जाता है कि जो कुछ अल्लाह ने नाजिल किया है इस पर ईमान लाओ, तो वो कहते हैं हम तो सिर्फ इस चीज़ पर ईमान लाते हैं जो हमारे यहाँ यानी नस्ल इसराइल में उतरी है, इस दायरे के बाहर जो कुछ आए इसे मानने से वो इनकार करते हैं, हालांकि वो हक है और इस तालीम की तस्दीक और तायद कर रहा है जो इनके यहाँ पहले से मौजूद थी। अच्छा इनसे कहो, अगर तुम इस तालीम पर ही ईमान रखने वाले हो जो तुम्हारे पास आई थी, तो इससे पहले अल्लाह के इन पैगम्बरों को जो खुद बनी इसराइल में पैदा हुए थे क्यों कत्ल करते थे? तुम्हारे पास मूसा कैसी कैसी रोशन निशानियों के साथ आए थे, फिर भी तुम ऐसे जालिम थे कि इसके पीठ मोड़ते ही बछड़े को माबूद बना लिया। देखिए जिन्होंने नबी सल्लम को नहीं माना उनको बताया जा रहा है कि तुम अपने नबी को कहाँ मानते थे। तो चाहे मोहम्मद सल्लम हो चाहे हजरत मूसा हो, जिसको नहीं मानना उसको नहीं मानना, और जिसको नहीं मानना जिसको नहीं सीखना जिसको फायदा नहीं उठाना हिदायत से, तो वो वक्त के नबी से भी नहीं फायदा उठाएगा। तो लिहाजा बनी इसराइल पर ये बड़ी गहरी तनकीद है कि आज तो ये कहते हो कि ये नबी हमारी नस्ल से नहीं, तो कल क्या हुआ था जब नबी तुम्हारी अपनी नस्ल से आए? फिर जरा इस मीसाक को याद करो जो तूर के ऊपर जो तूर को तुम्हारे ऊपर उठाकर हमने तुमसे लिया था। हमने ताकीद की थी कि जो हिदायत हम दे रहे हैं इनके इनकी सख्ती के साथ पाबंदी करो। इसको हाईलाइट कर लें। अल्लाह ताला मुझसे और आपसे जो चाहता है ना वो ये चाहता है कि इस किताब को कैसे पकड़े, खुजू मातैनाकुम बिकुव्वा, इस किताब को मजबूत हाथों से पकड़े। क्या मतलब है? छोटे छोटे उजर और छोटी छोटी मजबूरियां इस किताब को ना हटा दें, और वस्माऊ और सुनो तो सही, सुनने से बात समझ आती है। तुम्हारे असलाफ ने कहा कि हमने सुन लिया मगर मानेंगे नहीं, ये किनका जुमला है? माजी के मुसलमानों का। सुनेंगे जरूर अमल नहीं करेंगे। आज का मुसलमान क्या कहता है? सुनते ही नहीं है। वो सुन के अमल ना करने की बात करते थे, आज अब मुसलमान कहते हैं सुनो ही नहीं, सुनोगे तो जिंदगी मुश्किल हो जाएगी। और इनकी बातिल परस्ती का ये हाल था कि दिलों में इनके बछड़ा ही बसा हुआ था। आइए मैं और आप अपने बछड़े भी तो ढूंढें, हर एक का बछड़ा फर्क है। बछड़ा के मजबूरियां, वो चीजें जो हमें अल्लाह के रास्तों से दूर करती हैं और हम उसके बारे में बहुत ज्यादा पिकी हो जाते हैं। किसी को बहुत सोना अच्छा लगता है, नींद की वजह से बाज़ दफा नमाजें चली जाती हैं, कुरान चला जाता है। किसी का कुछ किसी का कुछ, किसी की सुस्ती, किसी का वक्त जाया करना, किसी का शॉपिंग करना। तो यहां आप अपने लिए छोटा सा नुकता नोट करें कि आपने घर जाकर गौर व फिक्र करना है कि मेरा बछड़ा क्या है, और फिर उस बछड़े को इंशाल्लाह ज़िबा करना है। इस किताब के साथ हमने अपना ताल्लुक मजबूत करना है, तो छोटी छोटी चीजें रास्ते से हटाएंगे तो आप देखिएगा कितना इस किताब से खैर का खजाना हमारी जिंदगी में आएगा, जिसके बाद अल्लाह ताला हमारी जिंदगी की कोई कमी हमारी जिंदगी में कमी नहीं आएगी बल्कि और ही ज्यादा खैर आएगी। कहो अगर तुम मोमिन हो तो ये अजीब ईमान है जो ऐसी बुरी हरकत का तुम्हें हुक्म देता है। कैसी ईमान, कैसी हरकतों का? कि सुन के मानेंगे नहीं। इनसे कहो, यहूद का एक दावा था, कहते थे कि जन्नत हमारे लिए बनी है और अल्लाह इज वेटिंग फॉर अस एंड वी आर चोजन पीपल, हम मरेंगे मरते ही जन्नत में जाएंगे। ये इस किस्म की खुशफहमियां थी। अल्लाह ताला ने कहा अच्छा, इनसे कहो अगर वाकई अल्लाह के नजदीक आखरत का घर तमाम इंसानों को छोड़कर सिर्फ तुम्हारे लिए मखसूस है, तब तो तुम्हें चाहिए कि मौत की तमन्ना करो अगर तुम अपने ख्याल में वाकई सच्चे हो। यकीन जानो कि ये कभी इसकी तमन्ना न करेंगे, इसलिए कि अपने हाथों जो कुछ कमा कर उन्होंने भेजा इसका तकाजा यही था कि ये वहां जाने की तमन्ना न करें। अल्लाह इन जालिमों के हाल से खूब वाकिफ है, तुम इन्हें सब से बढ़कर जीने का हरीस पाओगे। हत्ता कि इस मामले में मुश्किलों से भी बड़े हुए हैं। क्या पता चला कि जब आगे की तैयारी की होती है ना तो मौत बुरी नहीं लगती। मौत का लफ्ज सुनकर डिप्रेशन में और गम में वही लोग चले जाते हैं जिनकी तैयारी नहीं है। इनमें से तो एक एक शख्स ये चाहता है कि किसी तरह हजार बरस जिए, हालांकि लंबी उम्र बहरहाल इसे अजाब से तो दूर नहीं फेंक सकती। जैसे कुछ अमाल ये कर रहे हैं अल्लाह तो इनको देख ही रहा है। इनसे कहो जो कि जिब्राइल से अदावत रखता हो, इसको मालूम होना चाहिए कि जिब्राइल अलैहिस्सलाम ही ने अल्लाह की इज़्ज़त से ये कुरान तुम्हारे कल्ब पर नाजिल किया है जो पहले आई हुई किताबों की तस्दीक और तायद करता है और ईमान लाने वालों के लिए हिदायत और कामयाबी बनकर आया है। मन काना दुवल्लिल्लाहि व मलाइकतिही व रुसुलिही व जिब्रील व मीकाल फइन्नल्लाह दुवल्लिल काफिरीन। अगर जिब्राइल से इनकी अदावत का सबब यही है तो कह दो कि जो अल्लाह और उसके फरिश्तों और उसके रसूल और जिब्राइल और मीकाइल के दुश्मन है, अल्लाह काफिरों का दुश्मन है। हमने तुम्हारी तरफ ऐसी आयात नाजिल की जो साफ साफ हक का इजहार करने वाली हैं, और इनकी पैरवी से सिर्फ वही लोग इनकार करते हैं जो फासिक हैं। क्या हमेशा ही ऐसा होता, क्या हमेशा ही کیا ہمیشہ ایسا ہی نہیں ہوتا رہا کہ جب انہوں نے کوئی عہد لیا تو ان میں سے ایک نہ ایک گروہ نے اسے ضرور ہی بلائے طاق رکھ دیا، بلکہ ان میں سے اکثر ایسے ہیں جو سچے دل سے ایمان نہیں لاتے۔ سچ ہے نا، جب اللہ تعالیٰ کتابیں نازل کرتا ہے تو اللہ تعالیٰ کہتے ہیں ایک گروہ ضرور ایسا ہوتا ہے کہ جو اس کو پیچھے ڈال دیتا ہے۔ پیچھے ڈالنا کیا ہے؟ لیز پرائرٹی، اگنور کر دینا۔ تو اللہ تعالیٰ کہتے ہیں اور جب ان کے پاس اللہ کی طرف سے کوئی رسول اس کتاب کی تصدیق اور تائید کرتا ہوا آیا جو ان کے ہاں پہلے سے موجود تھی، تو ان اہل کتاب میں سے گروہ نے کتاب اللہ کو اس طرح پسے پشت ڈال دیا گویا کہ وہ کچھ جانتے ہی نہیں تھے۔ آج امت مسلمہ کا کیا حال ہے؟ میں اور آپ خود سے پوچھیں کیا آج یہ کتاب ہم نے پیٹھ کے پیچھے ڈالی ہوئی ہے یا آگے؟ پیٹھ کے پیچھے ڈالنا کیا ہے کہ اس کے اوپر عمل نہیں ہے اور اس کو اہمیت نہیں دیتے۔ آج آپ دیکھیں جب سب کا لیفٹ اوور ہے نا تو وہ کتاب کو ملتا ہے۔ ہمارا لیفٹ اوور کھانا غریب کھائیں، ہمارے لیفٹ اوور کپڑے کوئی غریب کسی ملک میں بھیج دیے جائیں، تو ہمارا لیفٹ اوور ٹائم اس کتاب کو مل جائے۔ پرائیورٹی ٹائم کس کو دیتے ہیں؟ پرائم ٹائم کس کے لیے؟ کیا ہم اس وقت اللہ کی کتاب سیکھیں گے جب ہم بالکل بیکار، کوئی ہمیں کام نہیں رہے گا؟ کیا ہمارے وقت کا بہترین حصہ اللہ کے لیے نہیں لگنا چاہیے؟ ہماری زندگی، ہماری جوانی، ہماری صحت، ہماری عافیت، کیا یہ اللہ کے راستے میں نہیں لگنی؟ آج عمومی رویہ کیا ہے کہ ساری زندگی دنیا کے پیچھے بھاگتے ہیں اور آخر میں جب کچھ نہ دنیا ہمیں دے تو پھر ہم کہتے ہیں اب کچھ آخرت کی فکر کر لیں۔ اللہ تعالیٰ ہمیں اس رویے سے بچائیں۔ یاد رکھیے جو قوم اپنی کتاب ہدایت کو پسے پشت ڈال دے پھر اس کی جگہ مارکیٹ میں کچھ ٹونے ٹوٹکے وظیفے اور کچھ ایسی چیزیں عام ہو جاتی ہیں کہ جس کو پھر لوگ پڑھتے ہیں۔ آج ہمارا بھی یہی حال ہے، قرآن پڑھنے والے تھوڑے اور عامل زیادہ، نجومی زیادہ۔ اگلی آیتوں میں خاص واقعے کا ذکر ہے۔ یہود کے انبیاء کرام میں سے حضرت سلیمان بھی تھے۔ حضرت سلیمان علیہ السلام کو اللہ تعالیٰ نے انیوژل قسم کے معجزات دیے تھے جس میں ہواؤں میں اڑنا اور جنوں کا مسخر ہونا بھی تھا۔ یہ اللہ کے معجزے تھے، جس طرح لوگ آج انبیاء کا انکار کرتے ہیں بنی اسرائیل میں بھی ایسے ہی ہوا۔ انہوں نے حضرت سلیمان کے ساتھ یہ مشہور کر دیا کہ یہ نبی نہیں تھے بلکہ جادوگر تھے اور یہ سارے معجزہ جادو کی بیس پہ تھے۔ یہ بات نسل در نسل چلتے چلتے مدینہ کے یہود کے بھی ذہنوں میں موجود تھی۔ نبی صلی اللہ علیہ وسلم کا دور آیا، حضرت سلیمان ایک دوسرے نبی تھے، اللہ کے نبی کی نبوت کی کڑی اسی کڑی کا سلسلہ تھے۔ تو اگلی جو آیتیں ہم پڑھنے لگے ہیں، آپ کہہ لیجئے کہ نہ صرف یہ کہ اس میں جادو کی حقیقت کھولی جائے گی بلکہ حضرت سلیمان علیہ السلام کی حقیقت کھولی جائے گی۔ اور پتہ کیا چلا کہ جب اللہ کے کسی نیک بندے پہ کوئی الزام لگاتا ہے، جلدی ہو یا دور ہو، لیکن اللہ تعالیٰ اس کے اوپر پھر اس کی بے گناہی ضرور ثابت کرتے ہیں۔ تو آئیے دیکھتے ہیں، قومیں جب اللہ کی کتاب کو پیچھے ڈال دیتی ہیں تو کیا کرتے ہیں؟ اور لگے ان چیزوں کی پیروی کرنے جو شیاطین سلیمان کی سلطنت کا نام لے کر پیش کرتے تھے، حالانکہ سلیمان نے کبھی کفر نہیں کیا۔ اس کو ہائی لائٹ کیجئے، یہاں جادو کے لفظ کو اللہ تعالیٰ نے کفر کے لفظ سے خطاب کیا۔ ولکن شیاطین کفروا، اور یہ تو کافر، کفر کے مرتکب تو وہ شیاطین تھے جو لوگوں کو جادوگری کی تعلیم دیتے تھے۔ وہ پیچھے پڑے اس چیز کے جو بابل میں دو فرشتوں ہاروت و ماروت پر نازل کی گئی تھی، حالانکہ وہ فرشتے جب کبھی کسی کو تعلیم دیتے تو پہلے صاف طور پر آگاہ کر دیتے، دیکھو ہم محض ایک آزمائش ہیں، تو کفر میں مبتلا نہ ہو۔ پھر بھی لوگ ان سے وہ چیزیں سیکھتے جس سے شوہر اور بیوی میں جدائی ڈال دیں۔ ظاہر ہے کہ اللہ کی اجازت کے بغیر وہ اس ذریعے سے کسی کو کوئی نقصان تو نہیں پہنچا سکتے تھے، مگر اس کے باوجود ویسی چیزیں سیکھتے جو خود ان کے لیے نفع بخش نہیں تھی بلکہ نقصان دہ تھی۔ ان کو خوب معلوم تھا کہ جو اس چیز کا خریدار بنا اس کے لیے آخرت میں کوئی حصہ نہیں۔ کتنی بری متاع تھی جس کے بدلے انہوں نے اپنی جانوں کو بیچ ڈالا، کاش انہیں معلوم ہوتا۔ اور اگر وہ ایمان اور تقوی اختیار کرتے تو اللہ کے اس کا جو بدلہ پاتے وہ اس سے بہت بہتر تھا، کاش ان کو اس کی خبر ہوتی۔ ان ساری آیات میں ہم نے جادو پہ بات کی، تو جادو ان سات کبیرہ گناہوں میں سے ایک جادو گناہ ہے جس کا اللہ کے نبی نے ایک حدیث میں ذکر کیا۔ اور افسوس کی بات ہے کہ آج مسلمانوں کے حالات بھی یہی ہیں۔ آج آپ دیکھیے کہ کفار نے تو حضرت سلیمان کو جادوگر کہا، ہمارے ہاں نقش سلیمانی کا لفظ کتنا مشہور ہے۔ آپ جادوگروں کی ٹون دیکھیے تو اس میں عموماً ایسی باتیں آج ہم مسلمانوں کا بھی یہی حال ہو گیا، نام کے عبداللہ ہیں لیکن کام کیا ہیں؟ جو کام رکا ہو کہتے ہیں فلاں عامل کے پاس چاہیے، جب کتاب کتاب ہدایت نہیں رہتی تو کرشموں ٹوٹوں ٹوٹکوں اور وظیفوں اور چلوں اور فال گری کا ذریعہ بن جاتی ہے۔ آج ہماری جاہل امت، آج امت کے وہ لوگ جو علم سے بھی جاہل ہیں ان کا یہی حال ہے، بچے کی شادی نہیں ہو رہی جادو ہو گیا، بچہ نہیں ہو رہا جادو ہو گیا، کاروبار نہیں چل رہا جادو ہو گیا، میاں کو غصہ آتا ہے جادو ہو گیا، اور رشتے کرتے بھی کن پہ؟ قریبی رشتہ داروں پہ، میری ساس نے جادو کر دیا، میری نند نے جادو کر دیا، اور جب سے ساس آئی ہیں تو میاں خوش نہیں ہے، بہن کے گھر سے آئے ہیں تو خوش نہیں ہے۔ یہ نہیں کبھی ہم خواتین سوچتی کہ ہمارے اندر کیا کشش ہے، ہمارا اپنا بڑھتا ہوا وزن اور ہماری بد زبانی اور ہماری ہوشیاریاں وہ مردوں کو کیوں نہیں ہم سے پٹ آف کریں گی؟ تو یاد رکھیے کہ جادو کے اوپر بہت ڈیٹیل ہے، الحمدللہ آپ کو بعد میں کچھ لنکس ہم دکھا بھی دیں گے، اور آپ سب اپنا فون نمبر واٹس ایپ والا ہمیں دیکھے جائیں، اور اسی طرح ای میل۔ تو جو باتیں یہاں ہم کرتے ہیں اور کوئکلی کچھ چیزیں نہیں بھی کر پاتے، ان آیتوں کے بارے میں بہت سارے پریزنٹیشنز اور لنکس ہیں جو ہم اپنی ڈیٹیل کلاسوں میں دکھاتے ہیں، انشاءاللہ میکسیمم چیزیں ہم آپ کو ای میل میں بھیجیں گے۔ تو جادو کے بارے میں ہمارا ایک سیمینار ہوا تھا، اس کی ریکارڈنگز ویب سائٹ پہ موجود ہیں۔ کسی کو کسی قسم کا شک ہے اپنے بارے میں، میرے پیش جادو ہے، مجھے نظر لگ گئی، میرے سے کوئی حسد کرتا ہے، تو میں چاہوں گی کہ کچھ سوال کرنے سے پہلے آپ اس کو سنیں۔ بہت وقت ملے گا آپ کو رمضان میں، گھروں میں کھانا پکاتے ہوئے کبھی چلا لیں یا پینڈنگ کاموں میں لکھ لیجئے کہ میں نے یہ سننی ہے، تو انشاءاللہ اس سے آپ کو کئی، اس میں ہم نے ویڈیوز رکھی بلکہ اس کا ایک حصہ آپ سنیے گا کہ جادوگر کی کہانی اسی کی زبانی، کہ اصل میں یہ کتنا کفریہ کام ہے۔ جادو سیکھنا سکھانا ایسے نہیں ہے کہ آپ کسی کو اسپرین کھول کے پلا دیں، اس کے لیے ان کو کفر کرنا پڑتا ہے، شرک کرنا پڑتا ہے، قرآن پاک کو وہ حیض کے خون سے لکھتے ہیں، پھر اس کی بےزتی کرتے ہیں، اس کو فلش میں ڈالتے ہیں، اور کئی کئی راتیں جا کے قبرستانوں میں مردوں کے ساتھ گزارتے ہیں، پھر کچھ موکل ان کے پاس آتے ہیں اور جس کی وجہ سے وہ لوگوں کے گھر توڑواتے ہیں۔ تو اسلام ان چیزوں کو پسند نہیں کرتا۔ ان آیات میں 3 دفعہ کفر کا لفظ آیا ہے کہ جادو کفر ہے، اور آج اگر آپ اور میں سوچیں کہ مسلمانوں کو بھی اگر ان چیزوں میں ڈال دیا تو پھر یہ کتنی ظلم کی بات ہے۔ جادو مشرق قوموں کا شغل ہے، مشرکوں کو جن کو رب سے امیدیں نہیں ہوتی وہ ایسے کرتے ہیں۔ آج آپ کوئی اخبار اٹھا کے دیکھیے، اس پہ ایڈ دیکھیے، نہ معاوضے نہ کوئی ڈیمانڈ ہے، کام ہونے پہ کام کریں۔ کبھی کہتے ہیں کالی طاقتوں کے ماہر فلاں فلاں، تو ایسی جگہوں پہ جانا اپنے ایمان کو ضائع کرنا، چاہے آپ یہ سوچ کے جاتے ہیں کہ ہم اپنے آپ کو سیکیور کرنے جا رہے ہیں، یہ علاج کے لیے جا رہے ہیں۔ جادوگر کے ہاتھ میں اگر کچھ ہوتا تو اپنی بگڑی کیوں نہ بناتا، پوری دنیا کا ورلڈ پاور کیوں نہ بن جاتے، جادوگر وزیر اعظم کیوں نہیں بنے، پرنسپل کے درجے پہ کسی کالج میں جا کے کیوں نہیں لگے، ان کے نصیب میں تو سارے دن کی دھول اور خاک ہی رہ جاتی ہے۔ تو یہ سب چیزیں انسان کو محفوظ، اپنے آپ کو بچانا چاہیے۔ اس کے بعد علم کی محفل کے کچھ آداب ہیں۔ یہاں سمجھ لیجئے کہ نبی صلی اللہ علیہ وسلم کی محفلیں اتنی فراخ ہوتی تھیں کہ مسلمانوں کے ساتھ یہود بھی وہاں جاتے تھے، بعض دفعہ کمزور دل کے اور جیسے منافق قسم کی سوچ کے لوگ بھی آتے تھے، آپ کبھی نہیں روکتے تھے۔ آج ہم دین کے نام پہ اتنی پابندیاں بعض دفعہ لگا دیتے ہیں کہ لوگ پٹ آف ہوتے ہیں۔ اب وہ جب وہاں آتے تو وہاں کچھ شوشے چھوڑتے تھے، کیونکہ صحابہ سے تو ہمیں اس کی امید ہی نہیں تھی کہ وہ اللہ کے نبی کی جو محفل ہے اس کی ڈس ریسپیکٹ کریں۔ تو اگلی آیتوں میں اسی کی طرف تذکرہ ہے کہ جب کوئی دین کی محفل میں آ کے خلل ڈالے تو مسلمانوں تم اپنا رویہ درست کر لو، ان کو نہ چھیڑو۔ یا ایھا الذین آمنوا لا تقولوا راعینا، اے لوگوں جو ایمان لائے ہو راعینا مت کہا کرو، اور یہ کہو کہ انظرنا، اور بات کو پہلے ہی توجہ سے سنا کرو، یعنی بجائے اس کے کہ ان کو برا بھلا کہو تم اپنی اصلاح کرو۔ یا پھر امت مسلمہ کے لیے ایک سبق ہے کہ یہ کہنا فلاں کی سازش ہے، فلاں ہمارے خلاف ہے، فلاں ایسے، آپ اپنی اصلاح کرتے جائیں، دوسروں کو ان کے حال پہ چھوڑ دیں۔ یہ کافر تو عذاب علیم کے مستحق ہیں، یہ لوگ جنہوں نے دعوت حق کو قبول کرنے سے انکار کیا، خواہ اہل کتاب میں سے ہوں یا مشرک ہوں، ہرگز یہ پسند نہیں کرتے کہ تمہارے رب کی طرف سے تم پر کوئی بھلائی نازل ہو، مگر اللہ جس کو چاہتا ہے اپنی رحمت کے لیے چن لیتا ہے، وہ بڑا فضل فرمانے والا ہے۔ یعنی جب اللہ کوئی نعمت دینا چاہتا ہے تو اس کو روکتا نہیں ہے۔ ہمارے اسلاف کا علم کے ساتھ بڑا گہرا تعلق تھا۔ آج امت مسلمہ کے زوال کی ایک وجہ یہ بھی نوٹ کر لیجئے کہ علم حقیقی سے تو دور ہیں، تربیت بھی نہیں ہوئی، ہم آج وہ ایٹیکیٹس اور مینرز جانتے ہی نہیں ہیں۔ ہمارے اسلاف جب پڑھاتے تھے اور علم کے لیے لوگوں کو بلاتے تھے، آپ کہہ لیجئے ان کی اتنی ڈیمانڈ ہوتی تھی کہ لوگ دل کی خوشی سے مانتے تھے۔ آج تو ہم اللہ کا شکر ادا کرتے ہیں کہ لوگ دین سیکھنے ہی آ جائیں تو بڑی بات ہے۔ دنیا کی یونیورسٹیز کو دیکھیے، وہاں کا ڈسپلن، وہاں کی چیزیں، اور آج وہ اسی لیے تو ترقی کر رہے ہیں کہ فوکسڈ ہیں۔ تو اگر آپ کو کہیں بھی دین سیکھنے کے لیے آئیں، کوئی رول فالو کرنا پڑے، کوئی پابندی، یا بچوں کو نہیں لا سکتے اندر، آپ فون نہیں چلا سکتے، تو خوشی محسوس کریں कि हम वो किताब सीखने जा रहे हैं जो दिलों में उतरती है। इस पे माइंड करने के बजाय खुश होना चाहिए कि अल्लाह ने हमें ऐसी सोच दी कि हम दीन को भी इंशाल्लाह उसी एंगल पे सीखें जहां पे दुनिया की चीजों को सीखा जाता है। फिर एक और शोशा, ये सब शोशे हैं, जब आप डिटेल से इन आयतों को बाद में सुनेंगे रमजान के बाद इंशाल्लाह, तो आप देखेंगे कि किस तरह से यहूद ने हर मुमकिन कोशिश की थी उस दौर में कि इस इस्लाम और कुरान और नबी सल्लम तीन दुश्मन है, यानी तीन चीजों की दुश्मनी पक्की थी, नबी सल्लम के दुश्मन, कुरान के दुश्मन और इस्लाम के दुश्मन। कल भी थे, आज भी है, हर मुमकिन कोशिश का, हर वक्त मदीना की फिजा में कुछ साजिश है, कहीं इल्जाम है कि बोतान है, कभी किसी औरत के कपड़े को खोलने की कोशिश करते हैं, कभी किसी पे इल्जाम है, कभी कुछ है, और एक इल्जाम ये लगा दिया कि ये कुरान कैसा कुरान है, कभी एक हुक्म बताता है कभी दूसरा, जो पहले बातें आती हैं बदल जाती हैं। तौरात जब अगर इस्लाम ही जैसी थी तो तौरात को अब क्यों बदल रहे हैं, बहुत सारी ऐसी बातें थी। तो अल्लाह ताला कहते हैं तुम्हें क्या इतराज है, कुरान मेरी किताब है, मैं जिस जब चाहूं बदलूं जब ना बदलूं, मा ननसख मिन आयतिन नौ नुनसिख नाती भी खैर मिनहा मिसलिहा, हम अपनी जिस आयत को मनसूख कर देते हैं या भुला देते हैं इसकी जगह इससे बेहतर लाते हैं या कम अज कम वैसी ही, क्या तुम जानते नहीं हो कि अल्लाह हर चीज पर कुदरत रखता है, क्या तुम्हें खबर नहीं कि जमीन व आसमान की बादशाही अल्लाह ही के लिए है, इसके सिवा कोई तुम्हारी खबरगिरी करने और तुम्हारी मदद करने वाला नहीं। यानी जिसकी किताब है वो उसमें कोई सफा डाल दे, कोई निकाल दे, तुम्हें इसमें कोई इतराज नहीं होना चाहिए। फिर क्या तुम अपने रसूल से इस किस्म के सवाल और मुतालबे करना चाहते हो, ये एक और अजीब सवाल है, आज भी लिख लीजिए, ये भी हम उम्मत मुस्लिमा के लिए एक इशू है कि सवाल बहुत पूछते हैं अमल कम करते हैं। और एक सवाल एक दफा पूछ लिया, कुरान सुन्नत से उसकी दलील मिल गई, मान लीजिए, हर आने वाले से हमेशा एक सवाल पूछना है और बाज हमेशा फिकी सवाल पूछेंगे, तो बहुत सवाल पूछने की बजाय अमल करने का जहन बनाना है, इंशाल्लाह इससे भी इंसान ज्यादा सीखता है। फरमाया कि क्या तुम अपने रसूल से इस किस्म के सवालात और मुतालबे करना चाहते हो जैसे इससे पहले मूसा अलैहि सलाम से किए जा चुके हैं, हालांकि जिस शख्स ने ईमान की रविश को कुफर से बदल लिया वो राह रास्ते से भटक गया, अहले किताब में से अक्सर लोग ये चाहते हैं किसी तरह तुम्हें ईमान से फेर कर फिर कुफर की तरफ पलटा ले जाए। हाईलाइट करेंगे इस आयत को, खौफ आया आपको ये आयत पढ़कर, कोई शख्स आपका दीन बदलना चाहता है और आप मुतमईन होकर बैठे हैं, और जब कुरान दुनिया की सच्ची किताब में अल्लाह फरमाते हैं कि दूसरे लोग तुम्हारे दीन बदलना चाहते हैं, तुम्हारी औलादों की सोच बदलना चाहते हैं, तो क्या हम आराम से बैठ जाएंगे, क्या करें, उनको हक बताएं। फरमाया अगर ते हक इन पर जाहिर हो चुका है मगर अपने नफ्स के हसद की बिना पर तुम्हारे लिए इनकी ये ख्वाहिश है, इसके जवाब में तुम अफ्व दरगुजर से काम लो यहां तक कि अल्लाह खुद ही अपना फैसला नाफिज कर दे। इसको हाईलाइट करें, हम कहते हैं अच्छा ये हमारे दुश्मन है। आज भी आप देखिए नित नई खबरें आती है ना, कभी खबरों में, कभी अखबारों में, कभी इस्लाम के खिलाफ कमेंट, अब हम क्या करते हैं, शोर मचाते हैं, कभी शीशे तोड़ते हैं। तो अल्लाह ताला इन आयात में हमें एक मैसेज दे रहे हैं, डोंट बी रिएक्शनरी, रिएक्शन शो करने की बजाय तुम अपने दीन पे अमल करो, रिएक्शन की बजाय एक्शन शुरू करो। जब हम अपने दीन पे अमल करेंगे, किसी को जरूरत नहीं हमारे नबी का कार्टून बनाए, किसी को जरूरत नहीं है कि वो इस्लाम को टेररिज्म कहे, ये हम मुसलमान अपने रवैये से बताते हैं फिर हम वो बन के दिखाते हैं, बल्कि कहा तुम अफ्व दरगुजर से काम लो यहां तक कि अल्लाह ताला खुद अपना फैसला नाफिज कर दे। तुम अपना काम करो, अल्लाह को अपना काम करने दो। याद रखिए जब मुसलमान इस्लाम के काम पे लग जाते हैं, अमल करते हैं, इस्लाम को फैलाते हैं, अल्लाह ताला दुश्मनों से खुद ही निपट लेता है, जैसे जंग बदर और बाकी जंगों में बदले। लेकिन जब हम अपना काम तो छोड़े हुए हैं, पांच वक्त की नमाज कितने मुसलमान पढ़ते हैं, सुन्नतें कितनों की हैं, कितने लोग हैं जो अपने दीन की बेसिक्स को भी मानते हैं, तो फिर जब कोई दुश्मन हमें कुछ कहता है तो उसको हक पहुंचता है। अल्लाह ताला कहते हैं मुतमईन रहो कि अल्लाह ताला हर चीज पे कादिर है, करो क्या, अब दुश्मन हमें सता रहे हैं, उम्मत मुस्लिमा क्या करे, इस वक्त चारों तरफ हर तरफ से इल्जामात करो मुसलमानों पे, तो क्या करो, अकीमुस्सलात वातुज़्ज़का, नमाज पढ़ो, ज़कात दो, क्योंकि नमाज तुम्हें अल्लाह के करीब करेगी, अल्लाह की मदद को लाएगी। ज़कात दोगे दुनिया में आप ऐसे काम करोगे, तुम्हारे दिल से दुनिया की मोहब्बत निकलेगी, फिर देखो तुम्हारी कितनी इज्जत होती है, और तुम अपनी आकबत के लिए जो भलाई कमा कर आगे भेजोगे अल्लाह के यहाँ इसको मौजूद पाओगे, अल्लाह के यहाँ इसे मौजूद पाओगे, जो कुछ तुम करते हो सब अल्लाह की नजरों में है। इमेजिन करें, खुद से पूछिए, मैं जो कुछ करती हूँ सब अल्लाह को पता, क्या मैं अल्लाह ताला की नजरों में हूँ। इमेजिन करते जाएंगे, सोचते जाएंगे, अल्लाह ताला आपके लिए आसान करेगा। इसके बाद कुछ खुशफहमियां हैं, ज़रा इसको अपने मुसलमानों पे लेके सुनिएगा। इनका कहना है कि कोई शख्स जन्नत में ना जाएगा जब तक कि वो यहूदी ना हो और ईसाइयों के ख्याल के मुताबिक ईसाई ना हो। तिल का मानी होम, ये इनकी तमन्ना है। इसके आगे एक जुमला बोलूं, और वो कहते हैं कोई जन्नत में नहीं जाएगा जब तक कि मुसलमान ना हो। क्या आज हम मुसलमानों को भी ये खुशफहमी नहीं हो गई कि सिर्फ हम जन्नत में जाएंगे, कुछ भी ना करें, सिर्फ नाम मुसलमान है तो हम जन्नत में जाएंगे? अल्लाह कहते हैं इनसे कहो कोई दलील पेश करो अगर तुम अपने दावे में सच्चे हो। दरअसल ना तुम्हारी कोई खसूसियत है ना किसी और की। हक यह कि जो भी अपनी हस्ती को अल्लाह की इताअत में सौंप दे और अमलन नेक रविश पर चले, इसके लिए इसके रब के पास इसका अजर है, और ऐसे लोगों के लिए किसी खौफ या रंज का कोई मौका नहीं। सुभान अल्लाह, बातों से बात नहीं बनती। वो कहते हैं ना अमल से जिंदगी बनती है, जन्नत भी जहन्नम भी। नारे लगाने दावे करने की बजाय काम करो, अल्लाह खुद जन्नत के फैसले कर देगा। यहां से अब अगला हिस्सा जो शुरू हो रहा है पारे के एंड तक, ये फिरका वारियत के बारे में। समझ लीजिए आज उम्मत मुस्लिमा का एक बहुत बड़ा रोग जो है ये फिरका वारियत है। तसल्ली नहीं होती लोगों की जब तक लोग अपने आप को किसी फिरके और गिरोह से ना जोड़ दें। यही चीज कल यहूद और नसारा में थी। शुरू में मैंने अर्ज किया कि लफ्ज यहूदी एक फिरका वाराना नाम है, लफ्ज नसरानी एक फिरका वाराना नाम है। इसमें नस्बत किससे जुड़ती है? इंसानों से। यहूदता से निस्बत हुई तो यहूदी हो गए, नसारा जगह से हुई तो नसरानी हो गए। इस्लाम क्या चाहता है कि हम सब निस्बतों से पाक हों। मसलन आप देखिए कि हम कौन है मुस्लिम, हम मुहम्मदी भी नहीं है। पिछले मजाहब की तरह देखें तो हमें नबी सल्लल्लाहु अलैहि वसल्लम से निस्बत के साथ मुहम्मदी होना चाहिए था। वी आर नॉट मुहम्मदंस, वी आर मुस्लिम। मुस्लिम किसके साथ निस्बत है? अस्सलाम, अल्लाह का नाम है। तो यहां से अब आप पढ़िए और दिल में चुपके चुपके दुआएं करें कि अल्लाह आज उम्मत से ये फिरका वारियत खत्म कर दे। आज दुश्मन हमें मारने पे तैयार है सिर्फ इसलिए कि हम मुसलमान हैं और हम छोटे छोटे गिरोहों पे लड़ रहे हैं। हम किसी दूसरे गिरोह वाले से तावन नहीं करते, हम उनको अपनी जगह नहीं देते, हम उनकी किताबें नहीं पढ़ते सिर्फ इस सोच के साथ कि ये हमारे फिरके से अलग है। ये चीज मुसलमानों की कुव्वत और ताकत को खत्म कर रही है। तो फरमाए वकालत यहूद लैसत النصارى على شيء। यहूद कहते हैं ईसाइयों के पास कुछ नहीं, और ईसाई कहते हैं कि यहूद के पास कुछ नहीं। यानी आपस में ही लड़ते हैं, दूसरे को कुछ समझ ही नहीं रहे, हालांकि दोनों ही किताब पढ़ते हैं। यानी अल्लाह कह रहे देखो ये किताब पढ़ने वालों का अदब, ये इनका जरा मियार तो देखो। और आज भी आप सब इस चीज को अपने दिल से रखें, कोई किसी फिरके और मसलक से हो आपने उनकी इज्जत करनी है। हक समझ आता है मान लीजिए, लेकिन कभी किसी आलिम किसी मुफ्ती किसी मसलक की बुराई नहीं करनी। क्यों? अल्लाह जाने वो जाने आप क्यों बुरे बनते हैं? क्या हम आम इंसानों के साथ हर वक्त अटकते रहते हैं? तो अल्लाह ताला कहते हैं किताब पढ़े लिखों का, किताब पढ़े हुओं का अदब में उनका इखलाक बड़ा बुलंद होना चाहिए।